विजय जीवन, क्रिश्चियन जीवन को बारेमा सिकाइराखेको छु। वास्तवमा क्रिश्चियन जीवन के हो, परमेश्वरले हाम्रो जीवनमा हाम्रो निम्ति के गर्नुभएको छ, अथवा परमेश्वरले हामीबाट चाहनु भएको कुरा के हो, यो विषयमा हामी हेरिराखेका छौँ अनि धेरै यसको बारेमा हामीले हेरिसकेका छौँ। अनि आज तपाईँलाई विशेष गरिकन अस्तिको हप्ता मैले चारवटा पोइन्ट तपाईँको अगाडि राखेको थिएँ, त्यो चारवटा पोइन्टको बारेमा हामी हेर्नेछौँ। अनि त्यो चाहिँ क्रिस्चियन जीवन वास्तवमा कुन प्रकारले जिउन सकिन्छ, के कुराको आधारमा कस्तो हुनुपर्छ भनेर परमेश्वरको वचनमा एउटा उदाहरण दिएको छ, वर्णन गरिएको छ। त्यो वर्णन गरेका चारवटा पक्षहरू आज हामी चारवटा पक्षमा दुईटा पक्ष हेर्नेछौँ। त्यसैले त्यहाँ जानुभन्दा अगाडि, तपाईँको अगाडि म एक दुईवटा कुरा पढ्न चाहन्छु परमेश्वरको वचनबाट। तपाईँलाई मैले भने हामीले हेर्दैछौँ क्रिस्चियन जीवनको सम्बन्धमा, क्रिस्चियन जीवनको सम्बन्धमा क्रिस्चियन जीवन के हो, कसरी जिउन सकिन्छ र परमेश्वरले हाम्रो जीवन कसरी जिएको चाहनुहुन्छ, उहाँले चाहनु भएको जीवन जस्तो जीवन चाहिँ कस्तो हुन्छ। केवल तपाईँलाई मैले परमेश्वरको वचनमा के छ त्यही कुरा भन्न प्रयास गरिराखेको छु। हामी वास्तवमा तपाईँलाई मेरो कुरा होइन, परमेश्वरको कुरा, प्रभु येशूको कुरा, उहाँको जीवित वचनले के भन्छ त्यो कुरा मुख्य हो। त्यसले हामी सबै कुरा यही परमेश्वरको वचनको आधारमा हेर्नेछौँ। तर मेरो प्रार्थना आज यही छ कि हामीहरू यो वचन सुनेर हामीमा एउटा नयाँ उमङ्ग आउन सकेको होस्, विश्वासमा एउटा जोस आउन सकेको होस् अनि हामी परमेश्वरको सम्बन्धलाई घनिष्ठतामा अनुभव गर्न सकेका हौँ। परमेश्वरलाई हामी धन्यवाद दिन चाहन्छौँ। तपाईँले हेर्दै हुनुहुन्छ साँचो क्रिस्चियन जीवन के हो र कस्तो हुनुपर्छ, कस्तो हुन्छ साँचो क्रिस्चियन जीवन। वास्तवमा सबैभन्दा पहिला यो हामीले बुझ्न पर्ने कुरा हो यो। अनि कतिचोटि मान्छेहरूले म क्रिस्चियन हुँ भन्छन्, तर उनीहरूको जीवन जो क्रिस्चियन भनिराखेको छन् र परमेश्वरको वचनले जो क्रिस्चियन कस्तो हुनुपर्छ भनेर भनिराखेको छ, प्रभु येशूले भन्नुभएको छ घरिघरि पत्रहरूमा, सुसमाचारहरूमा, क्रिस्चियन कस्तो खालको व्यक्ति हो। हामीले अस्तिदेखि हेरिराखेका आत्मिकी लडाइँको बारेमा पनि, एउटा क्रिस्चियन चाहिँ आत्मिकी लडाइँमा परमेश्वरको दृष्टिकोण, स्वर्गीय पोइन्ट अफ भ्यू भनेर भनेको थियो, दुईटा पोइन्ट अफ भ्यू, दुईटा विचार, एउटा संसारिक तरिका, संसारिक विचार, एउटा स्वर्गीय तरिका, स्वर्गीय विचार। त परमेश्वरको वचनमा स्वर्गीय विचारको बारेमा, संसारिक विचारको बारेमा पनि छ। वास्तवमा बाइबल, परमेश्वरको वचन नै तपाईँ र मेरो लागि एउटा स्रोत हो जुनद्वारा पापदेखि लिएर, खराबी र पापबाट हुने मृत्युदेखि लिएर, कसरी परमेश्वरले हामीलाई पाप र मृत्युबाट बचाउने बाटो बनाउनु भयो, त्यसको लागि परमेश्वरको लागि कति ठुलो मूल्य चुकाउनु पर्यो, यसको बारेमा परमेश्वरको वचनमा हामी देख्दछौँ। अर्को कुरा, परमेश्वरको वचनमा संसार, विशेष गरी दुई किसिमको संसार, दुईटा, टु वर्ल्ड, टु काइन्ड अफ वर्ल्ड, दुईटा संसार, एउटा स्वर्गीय कुरा, एउटा संसारिक कुरा, दुईटा आत्मा, एउटा परमेश्वरीय आत्मा, एउटा शैतानको आत्मा। अनि संसारको व्यवस्था जति पनि छ, मान्छेले परमेश्वरलाई पछ्याओस्, धर्म कर्म गरोस्, अथवा कुनै देवदेवतामा विश्वास नगरोस्, दुई खालको मान्छे हुन्छन्। एउटा चाहिँ परमेश्वरीय आत्मामा डोर्याइएका, अर्को चाहिँ शैतानको आत्मामा डोर्याइएका। यो बाइबलले प्रष्ट भन्ने कुरा, अनि आज यो वचन हेर्दै गर्दा तपाईँ र म आफैलाई जाँचौँ, हामी कुन आत्माबाट डोर्याएका छौँ। त्यो नै तपाईँको मेरो लागि आशिष हो, होइन? कतिचोटि वचन हेर्दाखेरि मान्छेको जीवनमा त्यसले अलिकति घोष्न खोज्छ, किनभने हाम्रो जीवनमा कतिवटा कमजोरीहरू हुन्छन्, हामीले सुध्रिने ठाउँहरू हुन्छ, अनि कतिचोटि मान्छेहरूलाई त्यो सुध्रिनुको सट्टा अलिकति मन दुख्छ। त्यो मन दुख्नु वास्तवमा राम्रो हो, किनभनेदेखि त्यसले तपाईँ र मलाई कहाँनिर सुध्रिनु पर्छ, हाम्रो जीवनमा कमजोरी कहाँनिर छ भन्ने कुरा वास्तवमा सिकाउँदछ। सरसर्ती त्यही कुरा तपाईँलाई म भन्न चाहन्छु क्रिस्चियन जीवनको बारेमा हामीले हेऱ्यौँ होइन, साँच्चो क्रिस्चियन जीवन, सुसमाचार योग्य जीवन हामी कसरी जिउन सक्छौँ। त्यस कारण दुईवटा पक्ष भयो यहाँ, मैले तपाईँलाई अघि नै भनिहालेँ, संसारमा दुईवटा खालको मान्छेहरू हुन्छन्, दुईवटा खालको आत्मा मात्रै हुन्छन्, चाहे जुनसुकै धर्म मानुन्, येशूलाई चिन्ने परमेश्वरसँग सम्बन्ध भएको हो स्वर्गीय विचार। हामीले एफिसी 2:6 हेरिरहेको छौँ घरिघरि, हामी ख्रिस्टसँगै परमेश्वरले हामीलाई बौरी उठाएर जी उठाउनुहुन्छ र स्वर्गीय स्थानमा प्रभु येशूसँग बसाल्नुहुन्छ। हामी अहिले नै हाम्रो आत्मिक स्थान त्यहाँ हुन्छ। त्यो परमेश्वरको आत्मा हुने व्यक्ति, नयाँ जन्मिएको व्यक्ति, त्योभन्दा बाहेक संसारिक, कतिचोटि हामी आफैलाई क्रिस्चियन भने पनि कतिचोटि संसारिक क्रिस्चियन हुन्छ, जो चाहिँ सायद अङ्ग्रेजीमा सिकर भन्ने शब्द चलाउँछु म, धेरैचोटि हामी झुक्किन्छौँ के हो भनेदेखि परमेश्वरमा नयाँ जन्म नलिएकाहरू, बत्तीसमा भएको सबै कुरा भएको तर जीवन परिवर्तन भएन, हिजो र आज उसको जीवन उस्तै छ, झुट्टा पनि बोल्छ, गलत पनि गर्छ, रुपियाँ पैसामा लोभ गर्छ, विभिन्न किसिमका कुरामा, संसारकै तबरमा, तर भन्छ क्रिस्चियन, त्यो त्यो कुरालाई बाइबलले क्लियर भन्छ कि त्यो सत्य होइन, तर परमेश्वरमा विश्वास गरेर पवित्र आत्माबाट जन्मिएको व्यक्ति हामीले बाइबलमा हेर्छौँ, परमेश्वरको मन्दिर, किनभने ऊभित्र परमेश्वरको आत्मा रहनुहुन्छ, त्यो कुरो हामीले प्रष्ट हेरेका छौँ। सो साँच्चो क्रिस्चियन जीवन के हो भनेर यो बुझ्न जरुरी छ, अनि सुसमाचारको योग्य जीवन कसरी जिउन सकिन्छ। सुसमाचारको योग्य भनेको चाहिँ सुसमाचारबाट बदलिएको, कसरी सुसमाचारले चाहिँ हाम्रो जीवनमा कस्तो खालको बदलाव ल्याउँछ। वास्तवमा पावलले रोमीको पहिलो अध्यायमा नै भन्दछन् सुसमाचारले मानिसहरूमा मुक्ति ल्याउँछ, अनि वास्तवमा 1:17 भनिएको छ, सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ अनि धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ। परमेश्वरबाट आउने धार्मिकता पाएका व्यक्तिहरू परमेश्वरको सम्बन्धमा आएका हुन्छन्, यो कुरो हामीले प्रष्टसँग बुझ्नुपर्छ। त्यसकारणले सुसमाचार योग्यको जीवन भन्ने कुरा चाहिँ हामीले त्यहाँ देख्दछौँ। अनि तपाईँलाई मैले सरसर्ती आजको कुरामा अगाडि बढ्न चाहन्छु। यहाँनिर यो पद तपाईँलाई मैले घरिघरि पढेको छु, कतिजनाले यो कण्ठ गर्नु पनि राम्रो हुन्छ। वास्तवमा हरेक विश्वासी परमेश्वरको बोलावट उसको जीवनमा यो हो, एफिसी 1:4 यसलाई कण्ठ गर्नुहोस्। यो जतिचोटि भने पनि यो नबिर्सनु पर्ने कुरा, किन हामी हरेक दिन यसलाई सोच्नुपर्छ, किन यो परमेश्वरको योजना हो तपाईँ र मलाई चुन्दाखेरि, किनकि उहाँको दृष्टिमा हामी पवित्र र निष्कोट हुन सकौँ भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्टि पूर्व नै ख्रिस्टमा चुन्नुभयो। संसार नै बनाउनुभन्दा पहिला तपाईँ र मलाई चुनिसक्नु भएको के को लागि, परमेश्वरको दृष्टिमा अथवा उहाँको सामु भन्ने शब्द छ अर्को बाइबलमा, पवित्र निष्कलङ्क हुने, त्यो क्रिस्चियन चाहिँ पवित्र निष्कलङ्क मात्रै हुनसक्छ। तर त्यो पवित्र निष्कलङ्क चाहिँ कसरी हुन्छ, त्यो कुरा चाहिँ बाइबलमा हामीले हेर्नुपर्ने हुन्छ। यो तपाईँलाई मैले अस्ति पनि पढेको थिएँ, सिएच स्पर्जन, जो बेलायतमा योभन्दा धेरै अगाडि हो, 100 वर्ष जति नै अगाडि होला, एकदमै नाम चलेको एउटा प्रचारक हुन् सिएच स्पर्जन, होइन, उहाँको यहाँनिर साँचो विश्वासीले परमेश्वरको सेवा, मान्छेहरूले परमेश्वरको सेवा गर्छन् नि, तर साँचो विश्वासीले चाहिँ नरक जाने डरले चाहिँ परमेश्वरको सेवा गर्ने होइन, प्रार्थना गर्ने होइन, आराधना गर्ने होइन, अन्य किसिमका कुराहरू गर्ने होइन, फास्टिङ गर्ने होइन, तर परमेश्वरलाई गरेको प्रेमको कारणले, भनेको मतलब मान्छेले परमेश्वरको सेवा गर्ने, परमेश्वरलाई महिमा गर्ने, उहाँसँग समय बिताउने, उहाँका वचन पढ्ने चाहिँ उहाँलाई हामीले गरेको प्रेमको कारणले, यो कुरो यहाँनिर लेखेको छ, किनकि उसलाई थाहा छ कि ऊ येशूको रगतमा धोइएर दण्डबाट मुक्त भएको छ। येशूको रगतद्वारा धोइएर दण्डबाट मुक्त भएको भनाइको मतलब तपाईँ र म स्वर्गीय स्थानमा बसालिन, परमेश्वरको छोराछोरी हुन योग्य कतिखेर हुन्छौँ, येशूको रगतद्वारा धोइएर। येशूको रगतद्वारा कसरी धोइन्छ, सुसमाचारमा विश्वास, सुसमाचार भनेको येशूको बारेमा लेखिएको कुरा जो बाइबलमा छ। हामीले 1 कोरिन्थी 15:1-6 छसम्म पढ्नुभयो भने चारसम्म दुईदेखि चारसम्म तपाईँले त्यहाँ सुसमाचारको बारेमा येशु प्रभुको मृत्यु अनि उहाँ चाहिँ गाडिनु भएको त्यसपछि बौरी उठ्नु भएको अनि उहाँले पाप र सैतानलाई माथि चाहिँ विजय गर्नुभएको कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। यो अर्को कुरा पढ्न चाहन्छौँ, हामी कसरी सुसमाचारको योग्य जीवन बिताउन सक्छौँ, यसको अथाह महत्त्व झल्कने जीवन हामी कसरी जिउन सक्छौँ। सुसमाचारको चाहिँ एकदमै ठुलो महत्त्व छ। तपाईँ र मेरो जीवनमा सुसमाचारको काम जब पुरा हुन्छ, तपाईँ र मेरो जीवनले चाहिँ एउटा ठुलो महत्त्व झल्काउँछ, येशुको स्वभाव देखाउँछ, धार्मिकताको स्वभाव देखाउँछ, पवित्र आत्माको फल देखाउँछ, होइन? त्यसैले यस्तो खालको जीवन चाहिँ हामीले कसरी जिउन सक्छौँ, त्यही जीवन चाहिँ सुसमाचारको योग्यको जीवन भनेर हामी यहाँ हेर्दछौँ। यानि अर्को हो, यस्तो तरिकाले काम गर्नुहोस्, यो चाहिँ कसैले भनेको एउटा कोड म यहाँ राख्दैछु, कोही मान्छेले भनेको कुरा, अनि झट्ट हेर्दाखेरि यो कुरा हामीलाई काम लाग्छ। यस्तो तरिकाले काम गर्नुहोस् कि त्यो तपाईँको पहिचान बन्न सकोस्। कुरो बुझ्नुहुन्छ? तपाईँले गरेको काम, तपाईँको व्यवहार, तपाईँको बोलीचाली, तपाईँको प्रस्तुति, तपाईँले अरूको अगाडि गर्ने सबै क्रियाकलापले चाहिँ तपाईँको पहिचान कस्तो खालको हुनुहुन्छ, फटाहा खालको कि एउटा असल गम्भीर परिपक्व प्रेमी नम्र दयालु आदरणीय परमेश्वरको छोराछोरी जस्तो। त्यसैले हामीले गरेको कामबाट परमेश्वरको छोराछोरीको पहिचान बनोस्, हाम्रो परिचय त्यस्तो बन्न सकोस्। आफ्नो जीवन कसरी जिउ यसरी जिउनुहोस् कि तपाईँको चरित्र एउटा असल उदाहरण बन्न सकोस्। तपाईँ र मेरो काम गराई र तपाईँ र मेरो चरित्र भनेको चाहिँ स्वभाव गुण। वास्तवमा बाइबलमा तपाईँ र म चाहिँ ख्रिस्टको स्वरूपमा बन्नुपर्ने कुरा लेखिएको छ, हामीले त्यो पनि पढ्छौँ। त्यसैले यो हामीले अघि हेऱ्यौँ, साँच्चो ख्रिस्चियन के हो र कस्तो हो, अनि यहाँ यो सबै कुरा हेर्दै जाँदाखेरि साँच्चो ख्रिस्चियन चाहिँ परमेश्वरको वचन र उहाँको इच्छा अनुसार उहाँको धार्मिकता अनुसार जिउने व्यक्ति हो, होइन? त्यसकारणले यहाँनिर यो बाइबलमा प्रेरितको 8 चाहिँ येशु प्रभु स्वर्ग जानुभन्दा अगाडिको सबभन्दा अन्तिम उहाँले भन्नुभएको कुरा चेलाहरूलाई यही हो, अनि यो वचन तपाईँ र मेरो लागि आज हो। अनि यो जहिले पनि यो पनि सम्झनु पर्ने कुरा हो, हाम्रो क्रिस्चियन जीवन हाम्रो आफ्नै व्यक्तिगत रूपमा सोच्नुपर्ने कुरा हो, अनि यो सम्भव छ परमेश्वरले गरेको कामबाट। परमेश्वरले चाहनुभएको जस्तो जीवन सम्भव छ उहाँले नै गर्नुभएको कामबाट। तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा सारा यहुदियामा सारा सामारियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी बन्नेछौ। सो तपाईँ र म परमेश्वर येशु प्रभुको गवाही बन्ने साक्षी बन्ने, हाम्रो जीवन देखेर मानिसहरूले येशु प्रभुको शक्ति उहाँको कुराहरू देख्छन्, उहाँको लागि हामी खडा हुन्छौँ, उहाँको साक्षी बन्छौँ। यो थाहा छ है? त्यो कसरी हुन्छ रे? पवित्र आत्मा आउनु भएपछि उहाँको शक्तिद्वारा, तपाईँ र मेरो आफ्नै शक्तिद्वारा होइन। त्यसैले यो पवित्र आत्मा कसरी पाइन्छ यो सबै कुरा अहिले गर्नु परेन, तर तपाईँलाई थाहा छ। यहाँ अर्को ठाउँमा पावलले भन्छन्, हामी एज अ क्रिस्चियन, हामी परमेश्वरको छोराछोरीको हिसाबले हामी कस्तो व्यक्ति हुनुपर्ने भन्ने बारेमा, क्रिस्चियन चाहिँ कस्तो हो र के हो भन्ने विषयलाई यो पनि म एउटा तपाईँको अगाडि राख्न चाहन्छु। कलसियको 28, प्रत्येक मानिसलाई चेतावनी दिँदै, प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्छौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। त्यसकारणले यहाँनिर पावलले के भन्छ, मुख्य उद्देश्य हरेक व्यक्तिको लागि, अघि हामीले एफिसिएको 4 भनेको कुरा चाहिँ के थियो, पवित्र निष्कलङ्क पापरहित परमेश्वरको सामु, यहाँ के छ, परिपक्व होइन, ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्ने, होइन, प्रत्येक मानिसलाई परिपक्व बनाउनु, त्यो कसरी हुन सक्छ भन्ने कुरा चाहिँ सारा बुद्धिमा सिकाउँदै अनि उनीहरूलाई घोषणा गर्दै, त्यो चाहिँ परमेश्वरको वचनको घोषणा होइन, यहाँ अगाडि के छ, गलत बाटो हिँड्नेहरूलाई चेतावनी दिने कुरा पनि छ। त यसको मुख्य कुरा चाहिँ तपाईँ र म ख्रिस्टमा परिपक्व हुने। यहाँनिर अर्को एउटा कुरा छ, यो चाहिँ तपाईँ र म बदलिँदै जाने, परिवर्तन हुने, अनि वास्तवमा हामी येशूको स्वरूप जस्तै हुने, बाइबलमा त्यो कुरा छ। त्यसैले क्रिस्चियन भनेको चाहिँ हिजो विश्वास नगरेको बेला र आज म एउटै हुँदैन, तपाईँ र म परिवर्तन हुन्छ। अनि त्यो पद मैले यहाँ राखेको छैन, तर तपाईँलाई थाहा छ म धेरैचोटि दोहोऱ्याउँछु, दोस्रो कोरन्थी 5:17, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गए, हेर सबै नयाँ आएको छ। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, किनभने बदलाव आउँछ, परिवर्तन आउँछ, परमेश्वरले हामीलाई बदल्नुहुन्छ। यो क्रिस्चियन चाहिँ बदलिएको व्यक्ति मात्रै हुन्छ, त्यो हिजोको पुरानो स्वभावलाई उसले दोहोऱ्याइ राखेको हुँदैन। यो कुरो मुख्य यहाँ तपाईँलाई भन्दैछु। दोस्रो कोरन्थी 3:18 के छ, हामी सबै घुमटोल हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्ब गर्छौँ। भनेको मतलब चाहिँ ख्रिस्टमा विश्वास गरेको मान्छेहरू चाहिँ परमेश्वरको येशूको महिमा, प्रभुको महिमा प्रतिबिम्ब गर्ने भनेको चाहिँ हाम्रो जीवनबाट रिफ्लेक्ट गर्ने प्रतिबिम्ब। तपाईँलाई थाहा छ, घाम बिहानै झुल्किने बित्तिकै तपाईँ पानीको छेउमा, नदी के भन्छ, तलाउहरूको छेउमा बस्नुहुनेहरू, तपाईँ जो चाल्ने खेलबाट हेरिरहनु भएको छ, टौदहको छेउमा जानुहोस् बिहान घाम झुल्किने बित्तिकै, अनि घामतिर नहेर्नुहोस् टौदहतिर हेर्नुहोस्, यत्रो घाम यति चम्केर आउँछ, त्यो टल्केर आउँछ, तपाईँले तपाईँको आँखा खान्छ, तपाईँ त्यहाँ हेर्न सक्नुहुन्न। घाम त उता आकाशमा छ नि, तर त्यहाँ टौदहमा कसरी आयो? किनभने त्यो टौदहमा घाम टड्किएर त्यो त त्यसको प्रतिबिम्ब आयो, चम्किएर आयो। वास्तवमा तपाईँ र म ख्रिस्टमा विश्वास गर्नेहरू, हाम्रो जीवन चाहिँ येशु प्रभुको प्रतिबिम्ब, उहाँको चम्काउने, उहाँको जस्तै प्रेम, उहाँको जस्तै व्यवहार, उहाँको जस्तै नम्रता, उहाँको जस्तै इमान्दारता, उहाँको जस्तै अरूको सेवा चाहने, अरूलाई भलाइ गर्ने, यहाँसम्म कि आफूलाई मन नपराउनेलाई पनि मद्दत गर्न खोज्ने निस्वार्थ व्यक्ति, त्यो खालको येशूको चरित्रको प्रतिबिम्ब। अनि एउटा महिमा त्यस्तो खालको, हामी तपाईँ र म ख्रिस्टमा छौँ भने एउटा महिमादेखि अर्को महिमामा उक्लँदै उहाँको रूपमा बदलिँदै जान्छौँ, अनि परम प्रभुबाट यो आउँछ। अर्को कुरा यहाँ के लेखिएको छ यही पदमा, तपाईँ र म पक्का ख्रिस्चियन छौँ भने के हुने रहेछ, हामी चाहिँ येशूलाई प्रतिबिम्ब गर्नेछौँ, हाम्रो जीवनबाट मान्छेले येशूको स्वभाव देख्ने रहेछ, तर हामी चाहिँ एकदेखि अर्को गर्दै बदलिँदै जाने रहेछौँ। अनि त्यो गर्ने चाहिँ परमेश्वरले गर्नुहुन्छ, तपाईँ र म आफै हुन सक्दैन, तर तपाईँ र मैले परमेश्वरमा समर्पण गर्नुपर्छ, भरोसा गर्नुपर्छ, विश्वास गर्नुपर्छ, उहाँको आज्ञा पालन गर्नुपर्छ। जो आत्मा हुनुहुन्छ, आत्मामा तपाईँ र म भित्र आउनुहुन्छ, अनि यहाँनिर पावलले गलातीका विश्वासीहरूलाई भनेको कुरा पनि यही छ, गलाती 4:19, मेरा साना बालक हो, ख्रिस्त तिमीहरूमा नबनुन् जेलसम्म म फेरि प्रसव पीडामा छु, ख्रिस्त तिमीहरूमा नबनुन् जेलसम्म। तपाईँ र यहाँ पावलले के भन्दैछ गलातीका विश्वासीहरूलाई, भने गलातीका विश्वासीहरू येशूलाई प्रतिबिम्ब गर्नु पर्यो, येशूको जस्तै व्यवहार गर्नु पर्यो, येशूको जस्तै चालचलन गर्नु पर्यो। कहिलेकाहीँ तपाईँले बाउ जस्तै छोरा देख्नुहुन्छ नि, होइन, त्यस्तै व्यवहारमा, त्यस्तै नम्रतामा बोल्ने, त्यस्तै मान्छेलाई मद्दत गर्ने, त्यस्तै झुट्टा नबोल्ने देख्नुहुन्छ नि, तपाईँ र म येशू जस्तै बन्नुपर्ने, यो चाहिँ परमेश्वरको योजना हो, इच्छा हो। त्यसकारणले कसरी त्यो बनिन्छ र त्यो कस्तो खालको हुन्छ भन्ने कुरालाई आज हामी हेर्नेछौँ। अनि तपाईँलाई यहाँनिर अर्को कुरा म एक दुईवटा कुरा अर्को भन्न चाहन्छु क्रिस्चियन जीवनको बारेमा, है, क्रिस्चियन विश्वास भनेको चाहिँ अब यो धर्म मान्ने कुरा होइन क्या, क्रिस्चियन विश्वास भनेको चाहिँ व्यक्तिलाई चिन्नु हो, किनभने क्रिस्चियन भनेको चाहिँ येशूसँग तपाईँले, त्यसैले तपाईँमा येशू ख्रिस्टसँग सम्बन्ध व्यक्तिगत रूपमा हरेक दिन, त्यो सम्बन्ध भएको अनुभव छैन तपाईँलाई, अनुमानै छैन भने तपाईँले आफैलाई परमेश्वरमा समर्पण गर्न सक्नुहुन्छ। क्रिस्चियन जीवन भनेको चाहिँ, किनभने उहाँ आत्मा हुन्छ, तपाईँसँग आउनुहुन्छ, मसँग आउनुहुन्छ, हामीसँग बस्नुहुन्छ, सो व्यक्तिलाई चिन्नु, येशूलाई व्यक्तिगत रूपमा चिन्नु। तपाईँले व्यक्तिलाई चिन्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले अरूलाई प्रेम, उहाँलाई प्रेम गरेको कुराबाट प्रमाणित हुन्छ। तपाईँले येशूलाई चिन्नु भएको छ कि छैन भन्ने कुरा कसरी थाहा हुन्छ रे, तपाईँले येशूलाई प्रेम गर्नुहुन्छ। अब येशूलाई प्रेम गर्ने व्यक्तिहरू कस्ता हुन्छन्, मण्डलीलाई प्रेम गर्छन्, बुझ्नुहुन्छ, किनभने मण्डली त येशूको शरीर हो नि, बुझ्नुहुन्छ। जुन व्यक्तिले येशूलाई प्रेम गरेका छ अथवा जुन व्यक्ति येशूलाई चिन्छ उसले के गर्छ, उसले मण्डलीलाई प्रेम गर्छ, उसले मण्डलीको, मण्डलीमा ऊ सहभागी हुन्छ, उसको मण्डलीप्रति समर्पणता हुन्छ, उसले गरेको काम जहिले पनि परमेश्वरको भलाइको निम्ति हुन्छ। एकजना नयाँ विश्वासीले एउटा प्रश्न सोधेछ, मन नपरेको व्यक्तिलाई कसरी प्रेम गर्न सकिन्छ? तपाईँको पनि त्यस्ता व्यक्तिहरू होलान्, मनै नपरेको व्यक्ति, अथवा त्यो मान्छेले तपाईँलाई यति दुःख दिएछ, यति तपाईँभित्र त्यो मान्छेप्रति एउटा क्रोध छ, कसरी प्रेम गर्ने? अनि यहाँनिर छ, तपाईँले अरू कसैलाई प्रेम गर्ने शक्ति प्राप्त गर्ने एकमात्र तरिका प्रभुलाई प्रेम गर्नु हो। जब तपाईँले साँच्ची नै प्रभुलाई प्रेम गर्नुहुन्छ, उहाँले तपाईँ मार्फत तिनीहरूलाई प्रेम गर्नुहुन्छ। त्यो प्रेमै गर्न नसक्ने हामीलाई अति नै दुःख दिएका मान्छेहरू हुन्छन् जो कठोर, तिनीहरूलाई पनि प्रेम गर्नलाई चाहिँ हामीले येशूलाई प्रेम गऱ्यौँ भने उहाँले हामी मार्फत त्यो मान्छेहरूलाई प्रेम गर्नुहुन्छ। अरूप्रतिको तपाईँको प्रेम, येशू ख्रिस्टप्रतिको तपाईँको प्रेमको प्रत्यक्ष अनुपातमा हुनेछ। तपाईँले येशूलाई जति प्रेम गर्नुहुन्छ त्यही हिसाबले येशू प्रभु तपाईँद्वारा त्यो मान्छेलाई प्रेम गर्न सक्नुहुन्छ। तपाईँको आत्मिक स्वास्थ्य भनेको चाहिँ आत्मिक रूपमा तपाईँ कस्तो हुनुहुन्छ, कति असल हुनुहुन्छ भन्ने कुरा चाहिँ पूर्णतया येशू ख्रिस्टप्रतिको तपाईँको प्रेममा निर्भर गर्छ। अनि येशू प्रभुलाई जुन प्रश्न गरिएको थियो, सबभन्दा ठुलो आज्ञा तपाईँले पढ्न सक्नुहुन्छ बाइबलमा, मर्कुस 12:29-31 तपाईँले हेर्नुभयो भने त्यहाँ पाउनुहुन्छ। सबभन्दा पहिलो आज्ञा चाहिँ परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा समाजले, सारा शक्तिले प्रेम गर्ने, त्यो एउटा आज्ञा हो। कुनै पनि व्यक्ति क्रिस्चियन हुनु सक्दैन यदि उसले येशूलाई प्रेम गर्दैन, परमेश्वरलाई प्रेम गर्दैन। कुनै पनि व्यक्ति क्रिस्चियन हो कि होइन भन्ने कुरा परमेश्वरलाई प्रेम गर्ने कुरा नै हो। तर जसले परमेश्वरलाई पूर्ण रूपमा आफ्नो हृदयले प्रेम गर्छ त्यो मान्छेको जीवन एकदमै आनन्दले भरिएको हुन्छ। किनभनेदेखि, किनकि प्रेमले सधैँ तपाईँलाई माथि उठाउँछ, एकदमै उत्साहित बनाउँछ। साँचो प्रेमले तपाईँलाई सधैँ माथि उठाउँछ। माथि उठ्ने भनेको चाहिँ आत्मिक रूपमा, मनमा, हृदयमा, सोचमा तपाईँ एकदमै प्रफुल्ल उच्च सोच राख्नुहुन्छ, परमेश्वरमा तपाईँ उचालिनुहुन्छ, तपाईँ निराश हुनुहुन्न। साँचो प्रेमले मानिसलाई आनन्दित तुलाउँछ, साँचो प्रेमले मानिसलाई सुरक्षित महसुस गर्छ। त्यसैले तपाईँलाई मैले भने, त्यही भएर क्रिस्चियन जीवन भनेको, क्रिस्चियन विश्वास भनेको सम्बन्धबाट आउँछ, धर्म कर्मबाट होइन, यो व्यक्तिसँग सम्बन्ध। त्यसकारण जति धेरै परमेश्वरसँग हामी समय बिताउँछौँ, उहाँको सङ्गतिमा आउँछौँ, सङ्गति नगर्ने व्यक्ति, परमेश्वरसँग सङ्गति नगर्ने व्यक्ति क्रिस्चियन हुँदैन। सङ्गति गराउनेलाई तपाईँले दोस्रो कोरन्थी 5:18-19-21 पदमा पढ्नुभयो भने, परमेश्वरले आफ्नो पुत्रद्वारा हामीलाई आफैसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। तपाईँ र म परमेश्वरको मिलाप भनेको चाहिँ सम्बन्धमा आउनको लागि येशू हाम्रो लागि पाप बन्नुभयो, 21 पदमा, 2 कोरिन्थी 5 होइन, हाम्रो पाप बोक्नु भयो, बुझ्नुहुन्छ। अनि वास्तवमा पुरानो नियममा यसैया 53:6 येशू प्रभु हाम्रो सबै पाप बोक्नु भएको कुरा त्यहाँ पनि लेखिएको छ। त्यस कारणले क्रिस्चियन जीवन परमेश्वरको सम्बन्धमा, सङ्गतिमा आउने जीवन हो। जो मान्छे परमेश्वरमा साँचो सङ्गतिमा आएको हुन्छ, खराबी गर्न उसले छोडिसकेको हुन्छ, खराबी उसले गरिराख्दैन। परमेश्वरको आत्मामा हिँड्नु, अब तपाईँलाई सिधै क्रिस्चियन जीवनको बारेमा म भन्न चाहन्छु, परमेश्वरको आत्मामा हिँड्नु सम्पूर्ण गुणले भरिएको जीवन मात्र होइन, तर परमेश्वरले चाहनु भए अनुसारको जीवन जिउने शक्तिको स्रोत हो। विजयी क्रिस्चियन जीवन केवल पवित्र आत्माको शक्तिद्वारा मात्र जिउन सम्भव छ। त्यसैले परमेश्वरको आत्माको स्रोत कसरी आउँछ? जब परमेश्वरसँग हामी सम्बन्धमा आउँछौँ। त्यसैले हामी पवित्र आत्माको फल भएका एकदमै असल जीवनको लागि मात्रै परमेश्वरसँग हिँड्ने होइन, परमेश्वरसँग सम्बन्ध गर्ने होइन, तर परमेश्वरसँग सम्बन्धबाट चाहिँ परमेश्वरले चाहनु भएको जस्तो जीवन जिउने पुरा स्रोत येशू ख्रीष्टको विजयबाट हामीले प्राप्त गर्छौँ, जुन चाहिँ पवित्र आत्माको शक्तिद्वारा आउँछ, जो तपाईँ र म भित्र पवित्र आत्मा आएर बस्नुहुन्छ। यो क्रिस्चियन जीवन हो। अब तपाईँमा यो भयो कि भएन, तपाईँले आफैलाई जाँच्नु पर्यो। तपाईँ चाहे जस्तोसुकै व्यक्ति हुनुहोस्, पढ्न आओस् नआओस्, बलियो निर्दो, गरिब धनी, तपाईँ परमेश्वरको अगाडि खुल्ला हृदयले आफ्नो जीवन सुम्पिएर, प्रभु म तपाईँको सम्बन्धमा आउन चाहन्छु, मेरो पाप क्षमा दिएर मलाई तपाईँको सम्बन्धमा ल्याउनुहोस्, येशू प्रभुले तपाईँलाई सम्बन्धमा ल्याउनुहुन्छ। यसो भए किन कति क्रिस्चियनहरू लड्छन्, उनीहरूले पाप गर्छन्, उनीहरू परीक्षामा पर्छन्, फेल खान्छन्, यो प्रश्न सबैको हुनसक्छ। तर यहाँ सधैँ सचेत हुनुपर्ने कुरा, मानिसले गर्नुपर्ने जिम्मेवारी पनि छ, यो कुरो तपाईँले अलिकति विचार गर्नु पर्यो। सुसमाचार सुन्यो, सबै कुरा गर्यो, कतिचोटि मान्छेहरूले पक्कै हृदय राखेका छैन, अनि हावामा हावामा चर्चमा गयो, हावामा हावामा बप्तिस्मा लियो, हावामा हावामा सबै कुरा गरिरहेछ, तर उनीहरूको नियत बदल्या छैन, प्रियहरू हो, जिम्मेवारी पुरा भएको छैन। यस यही जिम्मेवारी लिने कुरामा मानिसहरू चुक्छन्। परमेश्वरले जबरजस्ती गर्नुहुन्न, जबसम्म मानिसले आफैलाई परमेश्वरको प्रभुत्वमा आत्मसमर्पण गर्दैन। यो आत्मसमर्पण भन्ने शब्द तपाईँलाई मैले एक्सप्लेन गर्नुपर्ने, आज पनि मेरो लामो हुन थालेको छ, छोटो गर्छु भन्ने मेरो प्लान थियो तर त्यति छोटो भइरहेको छैन, अनि त्यस कारणले अर्को 10-15 मिनटमा सिधाउने विचार छ। त्यसैले तपाईँलाई म यो आत्मसमर्पणको कुरा चाहिँ, कुनै पनि व्यक्ति जबसम्म आत्मसमर्पण गर्दैन आफ्नो पुरा हृदय, पुरा जीवन, पुरा भविष्य, पुरा लक्ष्य परमेश्वरमा, प्रभु येशु उसको जीवनको प्रभु हुन सक्नुहुन्न र भरपूर जीवन उसले अनुभव गर्न सक्दैन। यो कुरो बाइबलमा प्रष्ट छ। अनि यहाँनिर यो त्यो आत्मसमर्पण गर्ने कुरा चाहिँ, पहिलो कुरा हाम्रो जिम्मेवारी, जब एक पापी मानिसले सुसमाचार सुन्छ, हामी सबै पापी नै थियौँ, जब हामीले सुसमाचार सुन्यौँ पुरा पश्चाताप गर्नुपर्ने हुन्छ। पश्चाताप साँचो नभएसम्म ऊ येशूको मार्गमा आउन सक्दैन। यो कुरो तपाईँले विचार गर्नु, पश्चाताप भनेको चाहिँ आफ्नो बाटो छोड्ने र उहाँको बाटो पक्रने। त्यस कारणले यहाँनिर दोस्रो पत्रुस 3:9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्न भन्ने, कसै कसैको भनाइ भए तापनि उहाँ ढिलो भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्। परमेश्वरले तुरुन्तै न्याय गर्नु भएको छैन, परमेश्वर अहिले तुरुन्तै न्याय गर्नु भएको छैन, उहाँले अहिले नै पाप गर्नेलाई पनि नाश गर्नुहुन्न। तर मान्छेले के सोच्छ भने, जे गरे पनि ठिकै हुने रहेछ, केही नहुँदो रहेछ जस्तो लाग्छ, तर परमेश्वर धीरज हुनुहुन्छ, किनभने कोही पनि नष्ट नहोस्, पश्चाताप गरोस्, अनि सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। यो कुरा हामीले जहिले पनि बुझ्नुपर्छ, पश्चातापको कुरा, हाम्रो जिम्मेवारी परमेश्वरतिर फर्कने कुरा। त्यो क्रिस्चियन जीवन भनेर भन्नै गर्दाखेरि, जबसम्म तपाईँ साँचो रूपमा परमेश्वरलाई पछ्याउनुहुन्न, साँचो पश्चाताप आउँदैन, तपाईँको जिम्मेवारी पूर्ण रूपमा परमेश्वरलाई समर्पण गर्ने छैन, आत्मसमर्पण, अनि सायद तपाईँमा त्यो जीवन सुरु हुँदैन, हावामा हिँडेको भरले हुँदैन। लुका 24:47 पश्चातापको बारेमा येशु प्रभुले यसो भन्नुहुन्छ, अनि जेरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। येशु प्रभुभन्दा पहिला चाहिँ येशु प्रभुको बारेमा बाटो तयार गर्न आएका बप्तिस्मा दिने युहन्नाले मानिसहरूलाई पश्चातापको प्रचार गरेको थिए, परमेश्वरको राज्य नजिकै आएको छ, पश्चाताप गर। येशु प्रभुले पश्चाताप, पत्रुसले पश्चाताप, पावलले पश्चाताप, बाइबलमा पश्चातापको बारेमा लेखेको छ, प्रेरित 17:30 के लेखेको छ, यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। त्यस कारण कति मानिसहरूले आफ्नो जिम्मा जो पश्चाताप गर्नुपर्ने थियो, संसारिक कुराहरू, स्वार्थी नियतहरू त्यागेर येशूको वचन अनुसार उहाँको इच्छामा आफैलाई उहाँलाई प्रभु मानेर आत्मसमर्पण गर्ने काम नगरेको कारणले उनीहरूले परमेश्वरको विजयी जीवन अनुभव गर्न सकेका हुँदैनन्। हामीलाई आत्माले भरपूर्ण हुनलाई आज्ञा दिनुभएको छ, एफिसी 5:18 यो कुरा लेखेको छ, आत्माले भरपूर्ण हुने भनेर त्यहाँ लेखेको छ। हुनुको मतलब के हो, पवित्र आत्माको भरपूरतामा आफ्नो जीवन जिउनु हो। उहाँ हरेकले एउटा छनौट गर्नुपर्ने हुन्छ, यहाँ चाहिँ पवित्र आत्माले भरिने कुरामा पनि हरेक व्यक्तिले एउटा चुन्नुहुन्छ, जबरजस्ती कुरा छैन। आत्मसमर्पण र विश्वास, पूर्ण प्रतिबद्ध, विश्वासमा पूर्ण प्रतिबद्धता हुनुपर्ने हुन्छ, हामी आफैलाई जाँच्नुपर्ने कुरा हुन्छ। अब हामी, मैले अस्तिदेखि भनिराखेको 4 पोइन्टको बारेमा सरसर्ती 2 पोइन्ट विशेष गरी हेर्छौँ। क्रिस्चियनले परमेश्वरको इच्छा अनुरूप कसरी जिउने भन्ने कुरा परमेश्वरको वचनमा चारवटा तरिकाबाट प्रस्तुत गरिएको छ। तपाईँ र मलाई चारवटा उदाहरण दिएको छ, चारवटा तरिका देखाइएको छ कसरी हामीले जिउने भन्ने कुरामा। अर्को हप्तातिर तपाईँलाई त्यो जिउने शक्ति स्रोत कहाँबाट आउँछ, के हो, हामी त्यो हेर्नेछौँ। आज चाहिँ कसरी जिउनुपर्छ भनेर बाइबलमा लेखिएको कुराहरूलाई हामी हेर्छौँ। पहिलो कुरा चाहिँ के छ, पहिलो चाहिँ प्रत्यक्ष आज्ञाहरूद्वारा नैतिक व्यवस्था, जो चाहिँ 10 आज्ञाहरू पुरानो नियममा अन्य आज्ञामा दिएका नियमहरू, साथै सुसमाचारका पुस्तकहरू र पत्रहरूमा पनि परमेश्वरको आज्ञा अनुरूप क्रिस्चियनले कसरी परमेश्वरको इच्छा अनुसार जिउने भन्ने नियमहरू दिएको छ। यो परमेश्वरको वचन पढेर हामीलाई थाहा हुन्छ कि हामीले कुन कसरी जिउने भन्ने कुरा चाहिँ तपाईँ मैले थाहा पाउँछौँ। यो पहिलो कुरा। दोस्रो कुरा चाहिँ ख्रिस्टको उदाहरणद्वारा प्रस्तुत जीवन, जो येशु प्रभुले कसरी जीवन जिउनु भएको छ। पावलले घरिघरि मेरो अनुसरण गर भनेको चाहिँ मेरो उदाहरण पछ्याऊ, किनभने मैले चाहिँ ख्रिस्टको अनुभव के अरे जीवन अनुसरण गर ख्रिस्टको पछि लागेको छु। अनि बाइबलमा धेरै ठाउँमा हामीले ख्रिस्टको अनुसरण गर भनेर लेखिएको कुरा छ। जब ख्रिस्ट पृथ्वीमा शरीरमा रहनुभयो, उहाँले परमेश्वरले हरेक मानिसलाई कस्तो प्रकारको जीवनमा जिउनुपर्छ भन्ने चाहनुहुन्थ्यो, त्यो प्रकारको जीवन जिउनुभयो। येशु प्रभुले संसारमा जिएको जीवन चाहिँ एउटा पवित्र परमेश्वरले चाहनु भएको मान्छे कसरी जिउनुपर्छ, एउटा मानिसको जीवन उहाँले जिउनुभयो। त्यो सबै अरू मानिसहरूको लागि जिउनको लागि एउटा उदाहरण। परमेश्वरको नैतिक व्यवस्था ख्रिस्टले जिउनु भएको जीवनमा, उहाँको सिद्धान्तमा प्रकट भएको थियो। त्यसैले ख्रिस्टको जीवन हाम्रो निम्ति एउटा पछ्याउनु पर्ने एउटा उदाहरण या स्तर हो, स्ट्यान्डर्ड भन्छ नि। उहाँका पाइलाहरू पछ्याउनु पर्छ भनेर हामीलाई ख्रिस्टमा एउटा उदाहरण दिएको छ। पहिलो पत्रुस 2:21, येशूको पाइला पछ्याउनु पर्छ भनेर हामीलाई उदाहरण दिएको छ। त्यो दोस्रो पोइन्ट भयो, जुन चाहिँ हामीले आज अलिक राम्रोसँग हेर्नेछौँ। तेस्रो पोइन्ट, जब पावल र अन्य विश्वासीहरूले ख्रिस्टलाई मुक्तिदाताको रूपमा ग्रहण गरे, उनीहरूमा एउटा चमत्कार भयो। तिनीहरू ख्रिस्टमा नयाँ सृष्टिहरू भए, उनीहरू परमेश्वरद्वारा नयाँ गरी जन्मे। पवित्र आत्माले ख्रिस्टका कुराहरू लिनुभयो र ती विश्वासीहरूमा पुनरुत्पादित भनेको चाहिँ उनीहरूको जीवनमा फेरि उत्पादन गर्नुभयो। त्यो चाहिँ तेस्रो पोइन्ट, जुन चाहिँ हामी आज हेर्दैनौँ, अर्को हप्ता। चौथो पोइन्ट पनि अर्को हप्ता हेर्छौँ। विजयी जीवन पवित्र आत्माद्वारा नियन्त्रित जीवन हो, आत्माले भरिएको जीवन हो। त्यसैले नयाँ नियमले विजयी जीवनको चरित्र के हो भनेर प्रष्ट बताउँछ। जहाँ आत्मिकी फलहरूको वर्णन गरिएको छ र प्रेमको गतिविधिहरू चित्रण गरिएको छ। विजयी जीवन, पवित्र आत्माको फलहरू, आत्माले भरिएको जीवन, प्रष्ट रूपमा येशूको चरित्रमा जिउने जीवन, अनि हामी हाम्रो गतिविधिहरू, हाम्रा कार्यक्रमहरू, हामीले गरेका सम्पूर्ण कुराहरू चाहिँ निस्वार्थ परमेश्वरीय प्रेममा हुन्छ भन्ने कुराहरू, यो चारवटा पोइन्टहरू, चारवटा तरिकाबाट हामीले साँच्चो ख्रिस्चियन जीवन कसरी जिउने भन्ने कुरा हामी बुझ्दछौँ। तपाईँलाई अब 1 र 2 पोइन्ट आज सरसर्ती सकेसम्म छिटो म सिद्धाउने प्रयास गर्दछु। पहिलो पोइन्ट, पहिलो प्रत्यक्ष आज्ञाहरूद्वारा नैतिक व्यवस्था 10 आज्ञाहरू पुरानो नियममा अन्य आज्ञाहरूमा दिएको नियमहरू, साथै सुसमाचारका पुस्तकहरू र पत्रहरूमा पनि परमेश्वरको आज्ञा अनुरूप ख्रिस्चियनले कसरी परमेश्वरको इच्छाअनुसार जिउने भन्ने नियमहरू दिएको छ। तपाईँले बुझ्नुहुन्छ, 10 आज्ञा पुरानो नियम बाइबलमा ख्रिस्चियनले कसरी जिउनुपर्छ। त्यसपछि प्रत्यक्ष आज्ञाहरूमध्ये केहीलाई ध्यान दिएर हेरौँ। हामीले 1-2 आज्ञाहरू ध्यान दिएर हेर्नेछौँ यहाँनिर, जसले हामी बुझ्न प्रयास गर्छौँ ती त्यसबाट चाहिँ हामी कसरी असल ख्रिस्चियन जीवन जिउन सक्छौँ, जसले हाम्रो विजयी जीवनको लागि आह्वान गर्दछ। हाम्रो जीवन यी कुराहरूलाई पालनद्वारा मात्र विजय हुन सक्छ। एउटा पोइन्ट यहाँनिर के छ भने, जुन वचनहरू परमेश्वरले दिनुभएको छ, आज्ञाहरू कसरी जिउने भन्ने, त्यसलाई पालन गरेर मात्रै हामी विजयी जीवन जिउन सक्छौँ। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै एक अर्कालाई प्रेम गर, एउटा आज्ञा योहन्ना 15:12 येशु प्रभुले भन्नुभएको छ। हामीले एक अर्कालाई कस्तो प्रेम गर्ने भन्ने बारेमा उहाँको आज्ञा के छ, उहाँले हामीलाई गरेको जस्तो प्रेम, जसरी मैले तिमीलाई प्रेम गर्छु, उहाँले के गर्नुभयो, आफैलाई बलिदान गर्नुभयो, होइन, हामी उहाँको शत्रु छँदै हाम्रो लागि ख्रिस्ट मर्नुभयो, मतलब उहाँले शत्रुलाई पनि प्रेम गर्नुभयो। तपाईँलाई थाहा छ यसु प्रभु क्रुसमा झुन्नी राखेको बेलामा उहाँले प्रार्थना गर्नुभयो, उहाँलाई भाला रोप्ने, उहाँलाई काँटी ठोक्ने, उहाँलाई मार्ने, सम्पूर्णको लागि चाहिँ क्षमा दिएर प्रार्थना गर्नुभयो। त्यो प्रेम ख्रिस्टमा थियो। मेरो आज्ञा यही हो, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्यसरी नै एकअर्कालाई प्रेम गर। यो हामीले यहाँनिर देख्दछौँ। अर्को, आफ्ना शत्रुलाई प्रेम गर, मत्ती 5:44। अब येशु प्रभु यो आज्ञाको कुरा गर्दै गर्दा शत्रुलाई प्रेम गर्ने आज्ञा मत्ती 5:44 यहाँ लेखिएको छ। मत्ती 5:44, तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देऊ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्नेहरू र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर। अब तपाईँले यो अलिकति आफै पढ्नुहोस्, हामी अलिक छिटो छिटो गर्छौँ। यहाँनिर शत्रुको लागि हाम्रो व्यवहार के हुनुपर्छ? श्राप दिनेलाई प्रार्थना गर्ने, प्रार्थना गर्ने भनेको के हो? परमेश्वरको आशिष माग्ने। टोटल्ली फरक छ। यस्तो क्रिस्चियन देख्नु भएको छ तपाईँले? तर येशु प्रभुबाट नयाँ भएका व्यक्तिहरू चाहिँ यस्ता हुन्छन्, यस्ताहरू हुन्छन्। परम प्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर। यो अघिदेखि तपाईँलाई मैले परमेश्वरलाई प्रेम गर्ने कुराको बारेमा भनिराखेको छु। साँचो असल क्रिस्चियन कसरी जिउने भन्ने कुराको सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वरलाई पुरा हृदयले प्रेम गर्ने, आफ्नो छिमेकीलाई आफ्नो जस्तै प्रेम गर्ने। मत्ती 22:37-39 पदमा यो लेखिएको छ। अब 22:37-39 पदमा यहाँ पढ्छ, येशूले तिनलाई भन्नुभयो, तिमीले परमप्रभु आफ्नो परमेश्वरलाई सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर, महान र प्रथम आज्ञा यही हो। यो 48 पदमा मुख्य र सबभन्दा महत्त्वपूर्ण आज्ञा यो, परमेश्वरलाई पहिलो प्रेम गर्ने कुरा, परमेश्वरलाई पहिलो प्रेम गर्ने कुरा। 22:39 दोस्रो आज्ञा छ, यस्तै छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर। वास्तवमा यो छिमेकीलाई प्रेम गर्ने सम्बन्धी कुरा तपाईँलाई म यति कुरा भन्न सक्छु, तपाईँको छिमेकी को हो? जो मान्छेसँग तपाईँको भेट हुन्छ, जो उसको नजिकमा तपाईँ हुनुहुन्छ। जब म कुनै ठाउँमा यात्रा गर्छु त्यहाँ सँगसँगै बसेको मान्छे छिमेकी हुन्छ, जब कुनै ठाउँमा बस्छु त्यो वरिपरिका मान्छे छिमेकी हुन्छ। तर त्यो छिमेकी तपाईँले मन पर्या नपर्या जस्तो सुकै होस्, तपाईँको शत्रु पनि होस्। यहाँ के भनेको छ? शत्रु बाहेकलाई भनेको छैन, छिमेकीलाई प्रेम गर भनेको छ। तपाईँले छिमेकीलाई प्रेम गर्नुभयो भने सबभन्दा ठुलो सहयोग उसलाई के गर्न सक्नुहुन्छ? स्वर्ग जाने बाटो देखाउन सक्नुहुन्छ। के तपाईँले कहिल्यै छिमेकीलाई प्रार्थना गर्नुभएको छ? उनीहरूले पनि सुसमाचार सुनोस्, उनीहरूको विवेकलाई खोलिदिनुहोस् अनि मौका परेसम्म बताउनु भएको छ? हामीले, म सुन्दैछु, आजसम्म हामीले जुन चाहिँ कोसिस गरिरहेको छौँ यो सानो ग्रुप स्मल ग्रुपको कुरामा, अहिलेसम्म कसैले पनि एउटा नाम दिन सकेका छैन कि उनीहरूले यो आउने हप्ता कसलाई सुनाउँछौँ। तपाईँको छिमेकी छैन हो, यहाँबाट थाहा हुन्छ तपाईँले प्रभुलाई प्रेम गर्नुभयो कि भएन। अलिकति कडा शब्द हुन्, विचार गर्नुहोस्। लुका 6 यस्तो लेखेको छ, तिमीहरूलाई घृणा गर्नेहरूको भलो गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद दे, तिमीहरूलाई प्रयोग गर्नेहरूको निम्ति प्रार्थना गर। 26:27-28 पद महत्त्वपूर्ण पद, तपाईँले फेरि पढ्नुहोस्। शत्रुलाई पनि, खराबी गर्नेलाई पनि, तपाईँ र म येशूको जस्तो स्वभाव तपाईँमा ममा हुन्छ। हामीले कसरी क्रिस्चियन जीवन जिउने भन्ने कुरा येशू प्रभुले यसरी वचनमा भन्नुभएको छ। लुका 6:27 फेरि, तिमी शून्यहरूलाई म भन्दछु आफ्ना शत्रुलाई प्रेम गर, तिमीहरूलाई हेर्ने गर्नेलाई भलाइ गर। तपाईँले शत्रुलाई प्रेम गर्ने, तपाईँलाई घृणा गर्नेलाई भलाइ गर्ने तपाईँले गर्नुभएको छ, अनुभव गर्नुभएको छ। यहाँ 28 क्या, जसले तिमीहरूलाई सराप छन् तिनीहरूलाई आशीर्वाद देऊ, जसले तिमीहरूलाई अपमान गर्छन् तिनीहरूको निम्ति प्रार्थना गर। अनि यहाँनिर फेरि पनि प्रार्थना गर्ने भनेको चाहिँ उसको लागि आशिष माग्दिने हो, प्रार्थना गर्ने चाहिँ आशिष माग्दिने। सो तपाईँ र म साँच्ची नै येशूलाई चिनेको, परमेश्वरको सङ्गतिमा आएको व्यक्ति छौँ भने यो स्वभाव तपाईँ र मेरो हुन्छ, यो चाहिँ पक्का क्रिस्चियन हो। कुनै एउटा चिन्तित, कुनै कुरामा चिन्तित नहो। फिलिपी 4:6 कुनै कुरामा चिन्ती कुराको निम्ति फिक्री नगर, तर हरेक कुरामा प्रार्थना र अन्तर्वृत्तिद्वारा तिमीहरूका मागहरू धन्यवाद साथ परमेश्वर कहाँ जाहेर होस्। यो पनि एउटा आज्ञा छ यहाँ, होइन? त्यसैले हमेसा हामीले रमाउनु पर्छ, कुनै पनि बेला, होइन? अशान्ति दिने, निराश बनाउने, स्ट्रेस हुने कुरा भए पनि परमेश्वरले हामीलाई आनन्दित हुनलाई भन्नुभएको छ, अनि नरोकिकन प्रार्थना गर्ने भनेको चाहिँ निरन्तर प्रार्थना गरिराख्ने, हरेक कुरामा धन्यवादी हुने। पहिलो थिस्लोनिकी 5:16-17-18 के छ? सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो, सबै मानिसहरूमा सबै परिस्थितिमा धन्यवाद दियो, परमेश्वरलाई धन्यवाद दिनु हो, किनकि ख्रिस्ट येशूमा तिमीहरूको निम्ति परमेश्वरको इच्छा यही हो। यहाँ कतिवटा कुराहरू छ, प्रार्थना कहिले पनि नरोकिकन गरिराख्ने, आनन्दित हुने, अनि सबै परिस्थिति दुःख सुख हरेक कुराको लागि परमेश्वरलाई धन्यवाद दिने, यो चाहिँ परमेश्वरको इच्छा हो। तपाईँलाई थाहा छ तपाईँको लागि परमेश्वरको इच्छा के हो? यो हो, एक अर्कासँग झुट नबोल, कलसी 3:9, एउटाले अर्कासित झुट नबोल किनकि तिमीहरूले पुरानो स्वभाव त्यसका चाल चलन समेत त्यागेका छौ। कोही मान्छेले झुट्टा बोल्छ कुनै पनि बेलामा, त्यो पुरानो स्वभाव हो, त्यो पाप स्वभाव हो, बदलिएन, नयाँ आत्मा आ छैन, परमेश्वरको आत्माको काम भएको छैन, त्यसले आफैलाई जाँच्नु पर्यो। सबै मानिसहरूको दृष्टिमा इमान्दार कुराहरू र व्यवहार गर, रोमी 12:24, तिमीहरूलाई सताउनेहरूलाई आशिष दियो, आशिष दियो र न सराप नदियो। देख्नुहुन्छ, दुःख दिने सताउनेलाई सराप नदिने कस्तो खालको हृदय को बारेमा यहाँ गरिएको छ कुरा। यो आज्ञा तपाईँ र म क्रिस्चियनको लागि, सारा सृष्टिलाई सुसमाचार प्रचार गर, तपाईँको लागि मेरो लागि यो आज्ञा हो। पास्टर सुसमाचार प्रचार गर्ने अगुवाको लागि मात्रै होइन, सारा सृष्टि भनेको सबै मानिसहरूलाई, अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर, मर्कुस 16:15 यो कुरो लेखिएको छ। अनि 16:16 तपाईँले यो विचार गर्नुहोस्, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउँछ, तर जसले विश्वास गर्दैन त्यो दोषी ठहरिन्छ। तपाईँलाई थाहा छ दोषी ठहरने के हुन्छ? झेलका के नर्कमा पर्छ। त्यसैले विश्वास भनेको चाहिँ भरोसा सहितको आज्ञा पालन हो। अब हामी दोस्रो पोइन्टमा जान्छौँ, सरसर्ती तपाईँलाई यो दोस्रो पोइन्ट आज अलिक छिटो गरिरहेको छु, मैले यहाँ धेरै कुराहरू बुझ्नुपर्ने छ। दोस्रो ख्रिस्टको उदाहरणद्वारा प्रस्तुत गर्ने, अहिलेसम्म हामीले के गर्यौँ? परमेश्वरले दिएको आज्ञा अनुसार हामी कस्तो जीवन जिउँदाखेरि चाहिँ साँचो ख्रिस्चियन जीवन, परमेश्वरले चाहनुभएको जस्तो जीवन जिउन सक्छौँ? हामी ख्रिस्चियनहरूले चाहिँ शत्रुप्रति, परिवारप्रति अथवा छिमेकीप्रति, परमेश्वरको वचन आज्ञाप्रति कसरी जिउनुपर्छ भन्ने कुराहरूको बारेमा तपाईँले हेर्यो, हामीले हेर्यौँ यहाँनिर। दोस्रो कुरा चाहिँ ख्रिस्टको उदाहरण पछ्याउने, ख्रिस्टकोले चाहिँ कस्तो खालको उदाहरण दिएको छ? जब ख्रिस्ट पृथ्वीमा शरीरमा रहनुभयो, उहाँले परमेश्वरले हरेक मानिसलाई कस्तो प्रकारको जीवन जिउनुपर्छ भन्ने चाहनुहुन्थ्यो, त्यो प्रकारको जीवन जिउनु भयो। येशूले जिएको जीवन चाहिँ तपाईँ र मैले जिउने एउटा उदाहरण हो। परमेश्वरको नैतिक व्यवस्था ख्रिस्टले जिउनु भएको जीवनमा, उहाँको सिद्धान्तमा प्रकट भएको थियो। त्यसैले ख्रिस्टको जीवन हाम्रो निम्ति एउटा पछ्याउनु पर्ने एउटा उदाहरण या स्तर हो। उहाँको पाइलाहरू पछ्याउनु पर्छ भनेर हामीलाई ख्रिस्टमा एउटा उदाहरण दिएको छ। पहिलो पत्रुस 2:21 के लेखेको छ यहाँ हामी हेर्छौँ, किनकि यसैको निम्ति तिमीहरू बोलाएका हो, ख्रिस्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नु भयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानु भयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। उहाँको पाइलामा हिँड्ने कुरा यहाँ लेखिएको छ। अर्को, उहाँको पाइलामा जसले आफैलाई ख्रिस्चियन हुँ भन्छ, यानि जसले आफूलाई ख्रिस्चियन भन्छ, ऊ आफै पनि उहाँ जसरी हिँड्नुहुन्थ्यो त्यसरी नै हिँड्नुपर्छ। यो हिँड्ने भन्ने कुरा चाहिँ जिउने कुरा हो, होइन? उहाँ पापरहित हुनुहुन्थ्यो र पापी हामी पापी हौ, हामी कसरी उहाँसँग उहाँ हिँड्नु भए जस्तै हिँड्न सक्छौँ? यो एउटा प्रश्न हुनसक्छ। तर उत्तरमा हामी यहाँ हेर्छौँ ख्रिस्टको चरित्र, जीवन चरित्रको कुराहरू हामी हेर्न सक्छौँ, उहाँको विशेषताहरू, उहाँले कस्तो किसिमको जीवन बिताउनु भएको थियो भनेर बुझ्न हामीले सुसमाचारका पुस्तकहरूमा अध्ययन गर्नुपर्छ। उहाँले जिउनु भएको जीवनका विशेषतालाई ध्यान दिएर हेर्नुपर्छ र हामीले भुल्नुहुन्न कि उहाँ त अनन्त परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ त्यस्तो खालको जीवन जिउन सक्नुभयो किनभने उहाँ चाहिँ परमेश्वर आफै हुनुहुन्थ्यो। उहाँ एक मानिसको रूपमा पृथ्वीमा जन्म लिनुभयो र जिउनु भएको थियो। पाप मानव जातिमा प्रवेश गरेदेखि पृथ्वीमा उहाँ एकमात्र सिद्ध मानिसको रूपमा जिउनु भएको थियो। हामीले मानिसको रूपमा जिउँदा उहाँको उदाहरण पछ्याउनु पर्छ। अघिदेखि तपाईँलाई मैले भनिरहेको के त, जबदेखि आदम र हवादेखि पाप आयो, कुनै पनि मानिस परमेश्वरलाई प्रसन्न हुने किसिमको पवित्र जीवन जिउन सकेन। त्यो पहिलो व्यक्ति येशु ख्रिस्ट हुनुहुन्थ्यो, जसले पर्फेक्ट जीवन जिउनु भएको थियो, जुन जीवन चाहिँ तपाईँ र मेरो निम्ति पछ्याउने कुरा हो। अनि उहाँको जीवनमा दुई निश्चितताहरू थिए, उहाँ त्यस्तो खालको जीवन जिउनुमा दुईवटा कुरा, दुईवटा तथ्य चाहिँ प्रमाणित थियो। एउटा के हो, उहाँले आफ्नो पितालाई चिन्नुहुन्थ्यो। परमेश्वर पिता भनेको चाहिँ सबै कुराको स्रोत हुनुहुन्छ, होइन? अनि परमेश्वरको उद्देश्य र आफ्नो जीवनको योजना उहाँले यथार्थमा पुरा गर्नुहुनेछ भनेर उहाँलाई थाहा थियो। यो दुईवटा पोइन्टमा येशु प्रभु प्रष्ट हुनुहुन्थ्यो। उहाँलाई पक्का थाहा थियो, उहाँ दुःख भोग्न आउनुभएको थियो, सबै उहाँले भोग्नुभएको दुःख हाम्रो पापको लागि थियो। यस अवस्थामा पनि उहाँमा पूर्ण आनन्द र शान्ति थियो। उहाँले आफ्ना चेलाहरूलाई आफ्नो आनन्द र शान्ति प्रदान गर्नुभयो। उहाँ प्रार्थना गर्ने मानिस हुनुहुन्थ्यो, उहाँ निरन्तर प्रार्थना गर्नुहुन्थ्यो। उहाँको जीवनको उदाहरण हामीले हेर्दै गर्दा उहाँ प्रार्थना गर्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँ नियमित रूपमा प्रार्थनाको लागि अरूबाट अलग हुनुहुन्थ्यो। बाइबलमा हामी सुसमाचारमा यो कुरा हामी देख्छौँ, उहाँले पटक पटक लामो समय प्रार्थनामा बिताउनु भएको कुरा हामी त्यहाँ देख्छौँ। उहाँले हरेक अवसरमा पितालाई धन्यवाद दिनुभयो, उहाँले आफ्नो सेवकाईको हरेक सङ्कष्टमा प्रार्थना गर्नुभयो। कुनै पनि कठिन कुरा आयो भने उहाँ बिहान राति नै गएर पितासँग प्रार्थनामा समय बिताउनुहुन्थ्यो। उहाँले प्रार्थनामा आफ्नो आनन्द, धन्यवाद र आफ्ना दुःखहरू व्यक्त गर्नुभयो। वास्तवमा गेत्सेमनीको प्रार्थनाको बारेमा हामीलाई थाहा छ, उहाँको पसिना रगतको थोपामा बदलिएको थियो। उहाँ परमेश्वरको वचन धर्मशास्त्र पुरै जान्नुहुन्थ्यो र उहाँले धर्मशास्त्रद्वारा आफ्नो जीवनलाई डोर्याउनुहुन्थ्यो। उहाँको जीवन धर्मशास्त्र अनुसार हरेक कुरामा ठिक ठिक हुन्थ्यो। उहाँले पुरानो नियममा वचनका अथवा धर्मशास्त्रका प्रत्येक शब्दलाई परमेश्वरको वचन भनी विश्वास गर्नुहुन्थ्यो। येशु प्रभुको कुरा एउटा के छ, हरेक परमेश्वरको वचन, बाइबलका शब्दहरू चाहिँ परमेश्वरको वचन भनेर उहाँले पक्का विश्वास गर्नुहुन्थ्यो। उहाँ सबै सांसारिक सुविधाको निम्ति मर्नु भएको थियो, उहाँको त बस्ने ठाउँ पनि थिएन। उहाँ सबै सुख भोग गर्नदेखि त्यो कुरा केही उहाँको जीवन, उहाँले सबै मानिसहरूलाई निस्वार्थ प्रेम गर्नुहुन्थ्यो र तिनीहरूप्रति दया देखाउनुहुन्थ्यो। उहाँले आफ्ना सबै कुरा पिताको आदर, सबै कुरामा चाहिँ परमेश्वरलाई आदर दिनुहुन्थ्यो। सबै कुरा उहाँले भन्नुभएको छ, उहाँको भोजन नै परमेश्वर के पिताको आज्ञा इच्छा पालन गर्नु, अनि उहाँले गर्ने कुरा सबै पिताको इच्छा अनुसारको हुन्थ्यो। उहाँ कहिल्यै हतारमा हुनुहुन्न थियो, उहाँले कहिल्यै एक क्षण पनि खेर फाल्नु भएन। उहाँ हराएकाहरूलाई खोज्न र बचाउन आउनुभएको थियो। यी सबै कुरामा उहाँ हाम्रो जीवनको लागि पछ्याउनु र अनुसरण गर्नु पर्ने उदाहरणहरू उहाँ हुनुहुन्छ। उहाँलाई पछ्याउनु र अनुसरण गर्नु, हामीले उहाँको उदाहरण पछ्याउनु। त्यसकारणले आज तपाईँलाई दुईवटा पोइन्टमा सरसर्ती भन्दै गर्दाखेरि यही कुराहरू हामी देख्दछौँ कि परमेश्वरको आज्ञा पालन गर्ने कुरा चाहिँ वास्तवमा पुरा हृदयले उहाँमा समर्पित हुने, पश्चाताप गर्ने, अनि तपाईँ र मेरो जीवनमा साँच्ची नै परमेश्वरप्रतिको प्रेम पक्का प्रेम छ कि छैन। अनि म यहीँ राख्न चाहन्छु आजको वचनबाट, विशेष गरी दुईवटा पोइन्ट हेरेका थियौँ, अनि कसरी हामीले क्रिस्चियन जीवन जिउने, अनि पहिलो पोइन्टमा हामीले हेऱ्यौँ कसरी जिउने भन्ने कुरा, परमेश्वरको वचनमा दिएका आज्ञाहरू छन् नयाँ र पुरानो नियममा, अनि त्यसको बारेमा के आज्ञा छन् हामीले हेऱ्यौँ। अनि तपाईँ विचार गर्नुहोस्, मलाई थाहा छ धेरै क्रिस्चियनहरू शत्रुलाई प्रेम गर्ने कुरा अभ्यास गर्दैनन्। वास्तवमा पहाडी उपदेशमा लेखिएको छ नि, एउटा गालामा हिर्काउँदा अर्को गाला थाप्ने के सम्भव छ भन्ने। तर धेरै किसिमका क्रिस्चियन मैले भेटेको छु, प्रियहरू हो, परमेश्वरको शक्तिमा विश्वास गर्ने र विजयी जीवन जिउने व्यक्तिहरू चाहिँ आज हामीले पढेका वचनलाई आफ्नो जीवनमा मुख्य उदाहरण लिएर येशूलाई पछ्याउने व्यक्ति, शत्रुको निम्ति प्रार्थना गरेर क्षमा दिएर उनीहरूको लागि पनि परमेश्वरको आशिष माग्ने व्यक्ति, ती व्यक्तिहरू चाहिँ मैले विजयी क्रिस्चियनको रूपमा देखेको छु। अनि तपाईँलाई म भन्न चाहन्छु, म त्यो बाटो रोज्छु, म त्यस्तो खालको विश्वासी हुन चाहन्छु जसले प्रभु येशूको वचनलाई पक्का पछ्याउँछ। अनि तपाईँलाई म त्यही उत्साह दिन चाहन्छु, यो खालको जीवन जिउने शक्ति परमेश्वरले दिनुहुन्छ। अनि आउँदा दिनहरूमा हामीले हेर्नेछौँ त्यो स्रोत कसरी हामीले परमेश्वरबाट कसरी पाउँछौँ, के स्रोतहरूद्वारा हामी परमेश्वरमा यस्तो खालको जीवन जिउन सक्छौँ। परमेश्वरमा साँच्ची नै समर्पित केवल उहाँको महिमा खोज्ने जीवन अनि परमेश्वरप्रतिको प्रेम। अघि तपाईँलाई मैले भनेको थिएँ येशू ख्रिस्टद्वारा परमेश्वरको सम्बन्धमा आएको व्यक्ति, अनि वास्तवमा अङ्ग्रेजीमा भन्छ क्राइस्ट सेन्टर्ड लाइफ भन्छ, त्यो भनेको चाहिँ येशूलाई मुख्य आफ्नो जीवनमा मानेको कुरा। हरेक क्रिस्चियन जबसम्म येशूलाई आफ्नो जीवनमा मुख्य मानेको हुँदैन, वास्तविकतामा ऊ पक्का क्रिस्चियन हुन सक्दैन, मेरो विश्वासी हो। अनि बाइबलले वास्तवमा किटेर भन्छ, किनभने रोमी 9:10 कुनै पनि व्यक्तिको उद्धार नै येशूलाई प्रभु भनेर मुखले स्वीकार्ने, हृदयमा विश्वास गर्ने, उहाँ मरेकोबाट बौरी उठ्नु भनेर। अनि प्रभु स्वीकार्ने कुराको बारेमा हाम्रो अनुमान कम छ, हामीले बुझ्दैनौँ। प्रभु स्वीकार्ने भनेको चाहिँ हाम्रो जीवनको मालिक चाहिँ उहाँ हो, हाम्रो बाटो सोझ्याउने उहाँ हो, हामीले गर्नुपर्ने चाहना उहाँको हो, हाम्रो आफ्नो चाहना उहाँलाई दिनु पर्यो, त्यही हो आत्मसमर्पण। त्यस कारणले मलाई आशा छ परमेश्वरको अगाडि तपाईँले आफैलाई समर्पण गर्नुभएको छ। केही पनि कुरा तपाईँले देख्नुभयो यो वचन पढ्दै गर्दाखेरि, आज प्रभुको अगाडि जानुहोस्, येशूको उदाहरण पछ्याउनुहोस्, उहाँको आज्ञा अनुसार जिउनुहोस्, परमेश्वरले तपाईँलाई विजयी र आनन्दित जीवन दिनुहुन्छ। निरन्तर कुनै पनि अवस्थाले तपाईँलाई निराश बनाउँदैन, किनभने हाम्रो शक्ति त परमेश्वरबाट आउँछ, हामीलाई कसैले छुन सक्दैन यदि हामी साँच्ची नै परमेश्वरमा समर्पित छौँ भने। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ आजको यो वचनको लागि। तपाईँ परमेश्वर हाम्रो जीवनमा काम गर्नुहोस् प्रभु, हामी त्यही वचन अनुसार जिउन चाहन्छौँ। कसरी एउटा शत्रु र हामीलाई श्राप्ने मान्छेहरूको निम्ति पनि प्रार्थना गरेर उनीहरूलाई आशिष, उनीहरूको लागि आशिष दिने, उनीहरूलाई सहायता गर्ने, प्रेम गर्ने त्यस्ता व्यक्तिहरू हामीलाई बनाउनुहोस् प्रभु। एक एकसँग तपाईँ बोल्नुहोस् अनि हामी आफ्नो छिमेकीलाई प्रेम गर्ने व्यक्तिहरू बनाउनुहोस्। यदि साँच्ची नै हामीले छिमेकीलाई प्रेम गर्छौँ भनेदेखि उनीहरूको उद्धारको सबभन्दा ठुलो हामीलाई चिन्ता हुन्छ, किनभने उनीहरूको त यस्तो रोग लागेको छ कि उनीहरू सधैँको निम्ति मारिने छन् जब येशूलाई विश्वास नगरिकन यो संसार छोड्छन्। तपाईँ र म तपाईँले दिनुभएको उद्धार हामीले बाँड्न सकौँ। हरेक प्रियहरूलाई यो एउटा बोझ दिनुहोस्, ताकि तपाईँलाई नचिन्नेहरूको उद्धारको लागि प्रार्थना गर्ने, तपाईँको वचन घोषणा गर्ने, तपाईँ परमेश्वरमा अन्तर्विन्ती गर्ने, तपाईँको राज्य विस्तार गर्ने यो कुरामा हरेक व्यक्तिहरू तपाईँ परमेश्वरले चलाउनुहोस्। धन्यवाद दिन्छौँ सबै कुराको लागि, येशू प्रभुको नाउँमा आमेन।